الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهد الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فاعلم أنه لا إله إلا الله واستغفر لذنبك وللمؤمنين والمؤمنات. وقال النبي صلى الله عليه وسلم: الإيمان بضع وسبعون شعبة، أكثرها قول لا إله إلا الله وأدناها إماتة الأذى عن الطريق، والحياء شعبة من الإيمان، أو كما قال عليه الصلاة والسلام. بزرگان محترم، برادران اسلام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. خطبہ میں جو آئے تھے شریف پڑھی گئی اور جو حدیث کی مدد کی گئی، ان دونوں کا تعلق کلمہ طیبہ لا الہ الا اللہ سے ہے. آیت کے اندر لا الہ الا اللہ کے کلمہ کو عقیدہ بنانے کی کا حکم ہے، اور حدیث شریف کے اندر ایمان کے افضل ترین شعبے کے حیثیت سے کلمہ طیبہ کا ذکر آیا ہے. حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا: ایمان ہو گئے بہت اصل ہو نہ شعبہ، کہ ایمان کے 70 سے زیادہ شعبے ہیں. جیسے ہم کسی بات کو زیادہ ہونے کو بتانا چاہتے ہیں تو کہتے ہیں کہ اس کی اس کا حد و حساب نہیں ہے، وہ بے شمار ہے، وہ بے حساب ہے. تو کسی چیز کی کثرت کو بتانے کے واسطے عربوں کے پاس 70 کا عدد تھا، 70 کی گنتی تھی. اگر کسی چیز کی کثرت کو بتانا ہوتا تو کہتے تھے کہ یہ 70 کی عدد میں ہے، یہ 70 سے زائد ہے. اس قسم یہاں پر بھی ایمان کے 70 سے زیادہ شعبے بتائے گئے. ایمان کے بہت سے شعبے ہیں، ایک ہوتا ہے مسلمان اور ایک ہوتا ہے مسجد کا مسلمان. مسلمان تو وہ ہے کہ جس کے عقیدے سے لے کر جس کے ہر کام کے اندر اور اس کی ہر بات کے اندر اسلام نظر آتا ہے. مسجد کا مسلمان وہ ہے جس کی صرف عبادتیں تو مسلمان ہیں، باقی چیزیں اس کی اسلام کے مطابق نہیں ہیں. تو یہ جو حدیث ہے، اس حدیث کے اندر ایمان کے 70 سے زیادہ شعبے بتا کر یہی سمجھانے کی کوشش کی گئی ہے. اس پورے طور پر مسلمان بننا ہے، ہر عقیدے کے اندر بھی، معاملات کے اندر بھی، معاشرت کے اندر بھی، ہر بات کے اندر، اپنے ہر کام کے اندر، اور اسلام کو لے آنا، اسلامی تعلیمات کو اپنانا، یہ حدیث کا مضمون ہے. 70 سے زیادہ شعبے ہیں، یعنی یہ بھی ایمان، وہ بھی ایمان، وہ بھی ایمان، وہ بھی ایمان، جتنی ایمانیات ہیں سب چیزیں اپنانے کی ہیں. یا ایھا الذین آمنوا ادخلوا فی سلم کافہ، اسلام میں پورے پورے داخل ہو جاؤ، یعنی تمہاری اپنی ہر چیز کو مسلمان بنا لو. جو نظر آنے والی ہے، وہ نظر آنے والے کاموں کو بھی، جو سنائی دینے والی باتیں ہیں ان سنائی دینے والی باتوں کو بھی، اور جو نظر نہیں آنے والے نظریات اور عقائد ہیں ان سب کو بھی تم مسلمان بنا لو. یا ایھا الذین آمنوا ادخلوا فی سلم کافہ کا مطلب یہ ہے. یہ کلمہ ایسا کلمہ ہے، کلمہ لا الہ الا اللہ، اس کے عجیب و غریب سے مراد ہے. ایک بندہ جس نے زندگی میں ایک بار بھی یہ کلمہ نہیں کہا، اس کے مضمون پر وہ ایمان نہیں لایا، اس کے جو مفہوم ہے، اس کا جو معنی ہے، اس معنی کو اس نے اپنا عقیدہ نہیں بنایا، وہ مرے گا تو اسی کا جہنم میں جائے گا، اور جہنم میں رہنے کی کوئی لمٹ نہیں ہے، ہمیشہ کے لیے وہ جہنم ہے. اور جس نے زندگی میں ایک بار مرنے سے پہلے یہ کلمہ پڑھ لیا اور اس کے معنی کو اپنا عقیدہ بنا لیا، اور پھر اس کے بعد وہ مرا اور دوسرے ایمانیات کی اس کو توفیق نہیں ہوگی، تب پھر وہ جنت میں جائے گا سیدھا، اور اس کی جنت میں رہنے کی بھی کوئی لمٹ اور حد نہیں ہے، ہمیشہ ہمیشہ کے لیے وہ جنت میں. یہ ایک کلمہ ہے جو بندے کو جہنمی سے جنتی بناتا ہے، یہی ایک کلمہ ہے جو بندے کو اللہ کی بارگاہ میں مبغور، ناپسندیدہ ہونے کے لیے محبوب بناتا ہے. جو ابھی ایک لمحہ پہلے اللہ کا ناپسندیدہ تھا، اللہ کی نظر میں مبغور تھا، اللہ کے قہر کی زد میں آنے والا تھا، جہنم کا ایندھن بننے والا تھا، وہی بندہ اسی ایک کلمے کے کہہ لینے کے بعد میں اللہ کا محبوب ترین بن جاتا ہے، اللہ کی جن بنائی ہوئی جنت کا باسی بن جاتا ہے، اس کا حقدار و مستحق بن جاتا ہے. یہ بھی وہ غریب کلمہ، اور صرف اسی ایک کلمے کے بعد میں بندے کا یہ استحقاق احادیث سے ثابت. بعض واقعات صحابہ میں سے ملتے ہیں इनके अंदर कलिमा तैयबा के कहने के बाद में दूसरे ईमानियात की तौफीक नहीं हुई और मौत होने पर सीधा उनको जन्नत की बशारत दी गई। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम यहूदियों के मुकाबले के लिए खैबर का मुहासरा किए हुए थे, जब आपका लश्कर एक मैदान में ठहरा हुआ था, आप भी अपने एक मामूली से खेमे के अंदर क़याम फरमा थे, तो यहूदियों की बकरियों का चराने वाला एक हबशी गुलाम चरवाहा वो वहां से गुजरा, तो पता चला कि मुसलमानों का लश्कर आया हुआ है। तो उसने सुना कि चलो चलकर देखते हैं क्या इनके वाकत हैं, क्या इनके हालात हैं, क्या ये लोग कहते हैं, इनकी बात माने जाने के काबिल है या नहीं है। वो आया और आकर सहाबा से पूछा कि मैं तुम्हारे सरदार से मिलना चाहता हूँ, वो कहाँ है। सहाबा ने कहा कि उस खेमे के अंदर जाकर मुलाकात कर लो। उसको पहले से यकीन नहीं आया कि एक तो ये हबशी गुलाम है और आका से मिलने की बात हो रही है, तो कह रहे हैं कि डायरेक्ट मिल लो, वहाँ कोई दरबार नहीं है, वहाँ कोई चौकीदार नहीं, वहाँ कोई रोकने टोकने वाला नहीं, यहाँ तो शेखों के साथ में मुरीद ऐसा मामला करते हैं जैसे मुरीदों का खास मुरीद का अपने शेख पर एक खास हक है, और बड़े शेख से पहले उनके जो खास मुरीद हैं उनको छोटा शेख मानकर उनकी इज्जत और एहतराम करना जरूरी है, उनकी रिजा को हासिल किए बगैर कोई बड़े वाले तक नहीं पहुँच सकता। वहाँ से ऐसा कि रसूलुल्लाह सहाबा में कोई उनको रोकने वाला नहीं है, किसी के कोई मिलना कुछ मिलना अगर चाहता है तो कोई रोकने वाला नहीं, तो वो परेशान हुआ। उसने कहा कि तुम वाकई मुझसे ये बात कहते हो या तुम मुझसे मजाक कर रहे हो। सहाबा ने कहा कि नहीं, वो हमें इसकी तालीम देते हैं और खुद भी इस पर अमल कर रहा है, सादगी की तालीम देते हैं, उनकी सादगी का ये हिस्सा है कि इमामों ने कहने में वो है, कोई उन्हें नहर तैयार नहीं करवाया आगे क़ियाम के लिए, और दूसरे खुद उनसे मिल सकता है जो चाहे मिलना, और कोई उसको रोकने टोकने वाला नहीं होता है। वो गया और उसने मुलाकात की हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से, पूछा कि आप क्या कहते हैं, आपका क्या कहना है, किस चीज़ की दावत देते हैं आप अल्लाह के बंदों को। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं इसी बात की दावत देता हूँ, कलिमा ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह की, कि कोई इलाह इस जहान में किसी जहान में सारे जहानों में सिवाय अल्लाह से नहीं है, और मोहम्मद अल्लाह के रसूल ने इसी दावत को लेकर मैं आया हूँ, और यही पैगाम सारी इंसानियत तक मैं पहुँचाता हूँ। मैं चाहते हैं अगर ये बात है, अगर मैं इस चीज़ को मान लेता हूँ तो मुझे क्या मिलेगा। तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हम तुमको वो सारे हुकूक देंगे जो दूसरे मुसलमानों को देते हैं, हम तुमको अपना भारी समझकर अपने सीने से लगाएंगे, और तुम्हारा रंग और तुम्हारी जो जाहिर खस्ता हाली है ये चीज़ें तुम्हें अल्लाह की बारगाह में अल्लाह के पास कहीं भी होने और मुकर्रर करने से नहीं रोक सकते। मैं कहा कि मेरा रंग तो काला है और कालों को दुनिया में किस नजर से देखा जाता है आप तो जानते हैं, और इस वक्त मैं चरवाहा हूँ, मेरे खस्ता हाली आपसे जाहिर है, और मेरी मेहनत की वजह से धूप दौड़ की वजह से मेरे बदन से बदबू के भक्तारे उठ रहे हैं, ये सारी चीज़ें क्या मुझे अल्लाह की बारगाह में मुकर्रर करने से रोकेंगी नहीं। कहा कि नहीं, अगर तुम ईमान ले आओगे तो ये सारी चीज़ें सब बेवकूफ हो जाएंगे, हम तुमको अपने सीने से लगाएंगे। तो उसने कहा कि अगर ये बात है और आप इसकी अगर गारंटी लेते हैं तो मैं कलिमा पढ़ने के लिए तैयार हूँ, आपका वही जो मौत है और आप पर आपका कलिमा और ईमान लाने के लिए तैयार। वो कहकर उसने कलिमा पढ़ लिया। पूछा कि असल मैं आपके ताबे हूँ, जो हुक्म आप करेंगे मैं उसको अमल करूँगा, बताइए कि मैं इस वक्त क्या कर सकता हूँ। मेरे पास रसूल ने फरमाया कि इस वक्त हम एक अजीम तरीन अमल के अंदर जिहाद के अंदर है जो एलाए करीमतुल्लाह करीमे की सरबरंदी इसी करीमे और इसी दावत की सरबरंदी के वास्ते दुनिया में फैलने के वास्ते और इसका सर बंद रखने के वास्ते हम लोग ये काम कर रहे हैं, और इस वक्त में नमाज का वक्त है कि नजर को नमाज पढ़ने के लिए तो न रोजे रमजान है कि रोजे का हुक्म दो, और न ही हक के अयाम बाकी हैं, न तुम सारी इसको जकात के लिए कहूँ, यही एक अमल हम कर रहे हैं, तुम भी यही एक अमल करो। उन्होंने कहा कि अगर मैं यमन करूँ तो मुझे क्या मिलेगा। कहा कि अगर तुम अल्लाह के रास्ते में शहीद हो गए तो सीधे जन्नत में जाओगे, कोई चीज तुम्हारे लिए कोई रुकावट नहीं मिलेगा। ये मामला इनके बीच हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के बीच हो रहा है, दूसरे सहाबा को इसकी कोई खबर नहीं। उन्होंने कहा कि अगर ये बात है तो मैं तैयार हूँ इस काम के लिए, और फिर वो सारे लश्कर के साथ न खुद भी जिहाद जैसे अजीम अमल के अंदर जुट गए। अल्लाह पाक ने दूसरे मुजाहिदीन के साथ में इनको भी शहादत से नवाजा, मैदान लश्कर मैदान में और लश्कर के अंदर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम जिहाद के खत्म होने के बाद मामूल था कि जख्मियों को शहादा के पास खुद तकलीफ ले जाकर उनको देखा करते थे, और जिसका मौका नहीं होता था तो उनको लाने के लिए हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे, और जबानी इतराज भी लोगों से वसूल फरमाते थे। तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम जब ये मुशाहरा कर रहे थे, जायजा ले रहे थे सारे लश्कर का जिहाद के खत्म होने के बाद, तो देखा कि हुज़ूर सहाबा पर हुजूम है और पूछा कि हुआ क्या है। सहाबा ने कहा कि एक शख्स है वो इन लाशों के अंदर हमारी भी लाशों के अंदर नजर आता है लेकिन हमने तो उसको जानता नहीं। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम इसको नहीं जानते लेकिन मैं इसे अच्छी तरीके से जानता हूँ। फिर फरमाया कि ये वो बंदा है, ये वो अल्लाह का मुकर्रर बंदा है जिसने कलमा पढ़ने के बाद में दूसरी कोई और नेकी की ही नहीं, लेकिन मैं इसे देख रहा हूँ अपनी इन आंखों से देख रहा हूँ कि अल्लाह पाक उसको मुझको अंबर का गुस्सा दिलवा रहे हैं और बड़ी से उसको जन्नत में ले जा रहे हैं। ये ایک کلمہ پڑھنے کے بعد میں نہ انہوں نے کوئی نماز پڑھی نہ ان کو کوئی روزہ رکھنے کا موقع ملا، نہ زندگی میں کبھی انہوں نے اسلامی حکم زکات پر عمل کیا، نہ کبھی حج کیا، تو دوسرے فرائض اسلام ہے، لیکن یہی ایک کلمہ ہے، اس کے بعد وہ شہید ہو گئے تو اللہ پاک نے ان کو اس کلمے کی برکت سے اور شہادت کی برکت سے وہ مقام عطا فرما دیا۔ تو یہ وہ کلمہ ہے جس کلمے کی برکت سے اللہ کے مقرر بندوں میں، اللہ کے ناپسندیدہ بندوں میں، اللہ کے قریبی بندوں میں اور اللہ کے دور رہنے والے بندوں میں، لعنت زدہ بندوں میں فرق ہوتا ہے، جنتیوں میں اور جہنمیوں میں فرق ہوتا ہے۔ یہی وہ کلمہ ہے جس کی تجدید کا حکم آیا، افضل ذکر لا الہ الا اللہ، سب سے بہترین ذکر تسبیحات میں اگر کوئی ہے تو لا الہ الا اللہ ہے۔ اور یہ پاک اللہ نے فرمایا جدید ایمان کو بقول لا الہ الا اللہ، اپنے ایمان کو اس کلمے کا اعتراف کر کر کے، اس کلمے کو دوہرا دوہرا کر یہ تازہ رکھا کرو۔ ہمارے تبلیغی بھائی جو لوگوں سے کہتے ہیں کہ بھائی کلمہ پڑھو تو لوگ کہتے ہیں کہ کیوں ہمیں کافر سمجھتے ہو، کس طرح یہ نہیں ہے، کلمہ صرف کافر کو مسلمان بنانے کے لیے نہیں ہوتا، مسلمان کی تجدید ایمان کے لیے بھی ہوتا ہے، اس کے ایمان کو تازہ کرنے کے لیے بھی ہوتا ہے۔ تو ہمارے جو تبلیغی حضرات کہتے ہیں یا ترغیب دیتے ہیں یا کسی سے پوچھ لیتے ہیں تو وہ اس کے ایمان کا امتحان لینے کے لیے نہیں کرتے ہیں، وہ اس کے ایمان کی تجدید کروانے کے لیے کرتے ہیں، جس کا حکم آیا جب بھی لوگ ایمان رکھو دیکھو لا الہ الا اللہ، لا الہ الا اللہ کا ذکر کر کر کے اپنے ایمان کو تازہ رکھا کرو، ہماری جو شریف ہے تو وہ اسی کی کوشش کرتے ہیں، بس بعض لوگوں کو یہ طریقہ کار نہیں آتا، یہ حکمت نہیں آتی کہ اس انداز سے ہم دوسرے سے نہ پوچھیں جس سے پوچھنے سے دوسرے کو شبہ کا تکلیف ہو سکتی ہے، وہ سمجھے گا کہ ہمارے ایمان سے شبہ کر لیں یہ کلمہ پڑھوا ہے، وہ سمجھ سکتا ہے کہ صرف تم مسلمان ہو اپنا مسلمان ہونا جتلاتے ہو، تو اس حکمت کو اس طریقہ کار کو اپنے رویے سے ظاہر نہیں، اپنے رویے کے اندر یہ حکمت عملی کو رکھنا چاہیے، اس کی وجہ سے ساتھ والے کو اپنے ایمان پہ شبہ نہ ہو، اس کو یہ محسوس نہ ہو کہ یہ ایمان پر شبہ کر رہے ہیں، اس کو یہ محسوس نہ ہو کہ آپ اپنا مسلمان ہونا جتلا رہے ہیں اور اپنے ایمان پر قبضہ کر رہے ہیں۔ لا الہ الا اللہ کا مطلب کیا ہے؟ مطلب اس کا یہ ہے کہ اللہ کی بندگی میں، عبادت میں اور اللہ کی ذات پر بھروسہ کرنے میں اور کسی چیز دنیا کے اندر کسی سے ڈرنے میں اور کسی چیز کی لالچ تما اور امید رکھنے میں، صرف اللہ کی ذات پر بھروسہ کیا جائے، عبادت کے اندر، توکل کے اندر، خوف کے اندر، رجا کے اندر، ان ساری چیزوں کے اندر صرف اور صرف اللہ کی ذات پر بھروسہ رکھا جائے۔ اس کے آگے، اس کلمے کے آگے اگر دنیا جہاں کی چیزوں کو رکھا جائے، ساری دنیا کو سمیٹ کر اس کے قدموں میں ڈال دیا جائے، تب بھی وہ اس کو ٹھکرا ہے، یہ بولا جائے کہ اس کلمے کو اگر تم چھوڑ دو گے تو تم کو یہ ساری چیزیں دے دی جائیں گی، تو وہ اس کو ٹھکرا دے کہ میں اس کلمے کو نہیں چھوڑ سکتا۔ اگر کوئی کہے جان لیوا بات، جان لینے والی بات کرے کہ اس کلمے کو چھوڑ دو ورنہ تمہاری جان لے لیں گے، تو کہیں شوق سے کہے کہ ہمیں جان دینا منظور ہے، کسی کلمے سے جان دینے کے لیے ڈاکٹر زندہ حضرت عبداللہ بن مضافہ رضی اللہ عنہ کا واقعہ ہے، حضرت فاروق اعظم رضی اللہ عنہ کے زمانے میں انہوں نے ان صحابی کو قائد لشکر بنا کر ایک کافر بادشاہ کے مقابلے پر بھیجا، اس جہاد کے اندر مسلمانوں کو شکست ہو گئی تو ان اس بادشاہ نے ان سارے صحابیوں کو مسلمانوں کی گرفتار کروا دیا اور پھر کہا کہ تم اپنے ایمان سے، اسلام سے اور اس کلمے کے اعتراض سے باندھا جاؤ، تو انہوں نے کہا کہ ہم یہ کام تو کر نہیں سکتے، ہم اپنے ایمان سے، ہم اپنے قول و اعتراض سے، اللہ سے کیے ہوئے عہد سے باز نہیں آ سکتے۔ اس نے کہا کہ اچھا تو پھر تم انتہائی عبرت ناک موت تم کو میں دوں گا، اور پھر اس کے بعد میں ایک آگ جلوائی پر کڑھائی رکھواری پڑی تھی، اس کے اندر تیل ڈلوایا، اس کو اتنا کھولایا اور کھولانے کے بعد میں اپنے قیدیوں میں سے قیدی پر جیل سے قیدی کو بلا کر اس میں ڈلوایا، تاریخ میں لکھا ہے کہ جیسے ہی اس کو ڈلوایا اس کے اندر اس کے آدھا اندر میں گھر کے اندر الگ ہو گئے، اتنا گرم تیل تھا، کہا کہ اگر تم اس طریقے سے باہر نہیں آؤ گے تو تم سب کبھی یہ حضر ہوگا۔ اچھا عبداللہ بن مضافہ رضی اللہ عنہ فرماتے ہیں کہ تم مجھے اس چیز سے کراتے ہو، ہماری آنکھوں نے رسول اللہ صلی اللہ علیہ وسلم کے چہرے اندر کا دیدار کیا اور جب سے ان کا جلوہ دیکھا ہے اس وقت سے یہی آرزو ہے روزانہ میں یہ دعا مانگتا ہوں کہ اللہ مجھے اس وقت تک موت نہ آئے جب تک کہ میرے آزاد ہر عضو پر تیرے رات کے اندر لکھنؤ سے وصول نہ ہو جائے، اس وقت تک مجھے موت نہ آئے، کیونکہ موقع وصول تو مجھے خود دے رہا ہے تو میں اس سے انکار کیوں کروں گا، اسی کے لیے تو آج تک میں نہیں رہا۔ جب انہوں نے یہ بات کہی تو اس کے دل میں تھوڑی سی نرمی آ گئی، میں کہا کہ اگر تم اس سے باہر نہیں آ سکتے ہو تو میں تمہیں دوسرا کام کرنے کو چھوڑ سکتا ہوں۔ انہوں نے پوچھا کہ وہ دوسرا کام کیا کرنا ہے جس کی وجہ سے میری جان بھی بخشی جائے گی اور میرے ساتھ ان سارے مسلمان صحابہ کی بھی جان بخشی جائے گی، تو اس نے کہا کہ تم میرے سر کو بوسہ دے دو میں تم سب کو چھوڑ دوں۔ اب یہاں بتایا تو سننے والوں کو یہ لگتا ہے کہ سر کو بوسہ دینا تو کوئی بات نہیں ہے، اس میں کیا مطلب کیا ہے؟ سچائی یہ ہے کہ ایک مسلمان ہے، دوسری طرف کافر ہے، और अगर मुसलमान किसी काफिर को गोसा देता तो वो ताजीमन होगा, तो कुफर की ताजीम में काफिर की ताजीम में गोसा देना। पहले तो उसने ईमान छुड़वाने की कोशिश की, उसके बाद गुनाह करवाने की कोशिश की। पहले तो कुफर करवाने की कोशिश की, और उसके बाद कुफर तो नहीं लेकिन कुफर से छोटा गुनाह, गुनाह कबीरा करवाने की, कुफर की काफिर की ताजीम कराने की कोशिश की। हुदूद के अंदर होता यह है, शरीयत के जो अहकाम होते हैं, इल्म जो चीज बंदों को देता है वो हुदूद सिखाता है कि कहां क्या करना है, किस मौके से किस सिचुएशन में करना क्या है वो सिखाता है। अगर उन्होंने वो काम करने से इनकार किया था और अपनी ईमानी हैरत की वजह से किया था, अभी क्यों कर सकते थे? उन्होंने कहा कि अगर ये बात है तो मैं इस काम के लिए तैयार। अब यहाँ समझने की चीज है कि करने तो कुफर करने के लिए जब बोला जा रहा था तब तो वो राजी नहीं हुए और आज निकलने के लिए तैयार हुए, और अब जब उनसे बोला गया है कि तुमको मेरी पेशानी को भोसा दे दोगे तो तुमको छोड़ दिया जाएगा, तो काफिर की दूसरे लफ्जों में काफिर की तादीन के लिए वो तैयार हो गए। ये फर्क क्या है? ये वो फर्क है कि पहले इसका हुक्म जानना चाहिए, फिर उन जज्बों की मदद करना चाहिए जो साहबा के दिलों में, ईमान के लिए, इस्लाम के लिए, अपने मतलब अपने दीन के लिए। अगर किसी को कुफर के कलिमे के बोलने पर जोर दिया जाए, काफिर बनाने की कोशिश की जाए, तो कुरान का हुक्म है कि दिल में ईमान रखते हुए वो कुफरिया बोल जबान से कहने की इजाजत है। जिसका दिल मुतमईन हो ईमान पर, इस्लाम पर, और फिर वो मजबूरन किसी के जबर में, जबरदस्ती में आकर किसी के फोर्स करने की वजह से कहीं कुफ्र कहता है, तब तो अल्लाह के नजदीक मुसलमान ही समझा जाएगा कि दिल उसका मुतमईन। लेकिन जो कुरेश दिल के साथ में, सब्र के साथ में, इत्मीनान पर के साथ में अल्लाह के ऊपर इकरार ईमान को तोड़ते हुए कुफ्र का कलमा बोलता है, फिर वो अल्लाह की ख्याल से अल्लाह के गज़ब का शिकार हो। ये जो मौका है, यानी किसी के काफिर बनाने की कोशिश करने के वक्त हुक्म क्या है कि चाहो तो कलिमा कुफ्र जबानी तौर पर कहकर दिल में ईमान को छुपाते हुए ऐसा करने की इजाज़त है, दूसरे अजीमत की राह को, मुक्तदी के रास्ते को इख्तियार करते हुए तुम कलिमा कुफ्र को ना रखो, कलिमा कुफ्र को ना बोलो, और अगर वो जान लेते हो तो इस्लाम पर, ईमान पर शहादत दे दो, अल्लाह की इख्तियार में अपनी जान लगा दो। ये दोनों इख्तियार है, कह भी सकते हैं और नहीं। लेकिन जहां गुनाह कबीरा पर फोर्स किया जाता है, तो इस्लाम का हुक्म यह है, शरीयत का हुक्म यह है कि अगर कोई ये बोले, मिसाल के तौर पर शराब पी लो वरना तुम्हारी जान ले रहे हैं, खिंजीर खा लो वरना तुम्हारी जान ले रहे हैं, इंटरेस्ट ले लो वरना तुम्हारी जान ले रहे हैं, सूद ले जो सूद खा लो सूद ले लो वरना तुम्हारी जान ले रहे हैं, अगर ये इस किस्म की धमकी मिलती है, गुनाह पर, कुफर पर नहीं, गुनाह है कबीरा पर धमकी दी जाती है, शरीयत का हुक्म है कि अपनी जान बचाओ और काम करो। अब यहाँ इख्तियार नहीं है, यहाँ चॉइस नहीं है, यहाँ पे वो काम करना है और अपनी जान को बचाना है, यह हुक्म है। तो जब उनको इख्तियार मिला था तो उन्होंने ईमान को इख्तियार किया था, जान अपने ईमान ईमान पर जान को कुर्बान करने को इख्तियार किया था अब्दुल्लाह बिन मुल्लाबान। और जब उनको गुनाह कबीरा करने की दावत दी गई और उसके मुकाबले में जान लेने की बात की गई, यानी धमकी दी गई, तो फिर उन्होंने कहा कि अब तो शरीयत का हुक्म यह आ गया है, क्या तो अब तो ये काम करना ही। तो इस किस्म के जज्बात जिसके हो, जो रोजाना शहादत की दुआ मांगता हो और उसको शहीद होने का मौका भी दिया जा रहा हो, लेकिन फिर भी वो शरीयत के हुक्म पर अपने आप को कुर्बान कर रहा है, अपने जज्बात को कुर्बान कर रहा है, अपने ख्वाहिशात को कुर्बान कर रहा है, सहाबा इकराम की जिंदगी उनके पढ़ने से, उसके सुनने से, उसके मुजाकरे से, उसकी तालीम से, यही जज्बे मुसलमानों के अंदर बनते हैं। हयात सहाबा की तालीम है, फ़ज़ाइल आमाल के अंदर हिकायत सहाबा की तालीम है, दूसरे और वाक़ियात हैं, अरबी के अंदर हो या उर्दू के अंदर हो या अंग्रेजी जबान में हो, किसी भी जबान में हो, अगर ये वाक़ियात पढ़े जाते हैं तो ये ईमानी जज्बे को और ईमानी जहन बनाते हैं। इसलिए इसकी तालीम का इस्तेमाल होना चाहिए, घरों के अंदर, मर्दों के अंदर भी होना चाहिए, औरतों के अंदर भी होना चाहिए, बच्चों के अंदर भी होना चाहिए, इसकी तरकीब बनाकर इस पर अमल पैदा होना चाहिए। अब्दुल्लाह बिन मुज़फ़्फ़र रज़ी अल्लाह अन्हु ने जब मान लिया कि हम तुम्हारी पेशानी को भरोसा दे देंगे, तो फिर खुद भी आगे बढ़कर उसकी पेशानी को भरोसा दिया, साहबा से भी कहा कि तुम भी इसकी पेशानी को भरोसा दो, उसने फिर इनको मदीना रवाना कर दिया, छोड़ दिया, तो फिर ये सारे साहबा को लेकर मदीना आ गए। ऐसे उमर फारूक रज़ी अल्लाह अन्हु को पहले से पता चल चुका था किसी खबर रसान के जरिए से, तो हज़रत उमर ने जब इनके आने की इत्तला करीब मिली तो कहा कि सारे साहबा को, बहुत से साहबा को जमा किया और मदीने से बाहर इनकी इस्तकबाल के लिए तशरीफ लाए और कहा कि तुमने इस्लाम के लिए अमल किया है तो मुझे इस्लाम ही की वजह से तुम्हारे इख्तराम और तादीम पर मैं अपने आप को आमादा करता हूँ, और तुमने इतने सहाबा की, इतने मुसलमानों की जान बचाई है और इस तरह अजीम अमल अंजाम दिया है, तो मैं तुम्हारे तादीम में, तुम्हारे इख्तराम में और तुम्हारी मोहब्बत में तुम्हारी पेशानी को भरोसा देता हूँ। عبداللہ بن مضافہ نے اس کافر کی پہچانی کو بتا دیا تھا اسلام کے لیے, حضرت عمر رضی اللہ عنہ نے بھی ان کی اقتدا ہے کہ اسلام کی عظمت کو باقی رکھتے ہوئے باقی رکھنے کے لیے انہوں نے یہ کام کیا تھا. میں بھی ایک مسلمان کے احترام کے اندر یہ کام کرتا ہوں. لا الہ الا اللہ کا مطلب یہی ہے کہ اپنی ہر خواہشات پر لا الہ الا اللہ کو آگے رکھیں, اپنی اولین ترجیح اطاعت کے لیے اللہ کی ذات کو بنائیں. اس کے آگے اگر والدین آتے ہیں تو وہ بھی سنے جانے کے قابل نہیں, شوہر آتا ہے وہ بھی سنے جانے کے قابل نہیں ہے, بیوی روکتی ہے وہ بھی سنے جانے کے قابل نہیں ہے, بچے اگر آر بنتے ہیں تو وہ بھی چھوڑ دیے جانے کے قابل ہیں. جیسے ابو بکر رضی اللہ عنہ کا واقعہ کافی مشہور ہے کہ ان کو اسی جنگ کے اندر ان کے بیٹے نے کہا, اس وقت تک مسلمان نہیں ہوئے تھے, اگر ابو بکر مسلمان تھے اول دن سے پہلے دن تھے, ان کے بیٹے مسلمان نہیں ہوئے تھے اور جنگ ہو گئی. جنگ کے بعد میں اسلام لانے کے بعد میں بیٹا کہتا ہے کہ اس دن جنگ کے دوران آپ میری تلوار کی سر میں آ گئے. اس وقت ابو بکر صدیق رضی اللہ عنہ اور روٹی تناول ہمارے سے کھا رہے تھے, انہوں نے وہ روٹی کا ٹکڑا چھوڑتے ہوئے کہا کہ تم نے تو بہت سمجھ میں ان پر رحم کر دیا, لیکن اگر تم میری تلوار کی زد میں آتا تو میں تجھے کبھی نہ بخشتا. محمد رسول اللہ کے مقابلے میں آنے والا بیٹا بھی ہوگا تو وہ بھی جمع کر دیا جائے. یہ جذبے کو پرت پنپانا ہے, اپنے اپنے اندر ان جذبوں کو پیدا کرنا ہے, ابھارنا ہے, زندہ رکھنا ہے. اور یہ چیزیں آتی ہیں تعلیم کے ذریعے سے, اور وہ تعلیم چاہے شریعت کے حدود کی جو تعلیم ہے اس تعلیم کے ذریعے سے بھی, فضائی کی جو تعلیم ہے اس تعلیم کے ذریعے سے بھی, معمول بنانا چاہیے. ہم سبوں کو نصیب فرمائے.